زندگی بسر کر رہا ہے وہ معاشرہ ظلم و ستم سے خالی معاشرہ، وہ معاشرہ انسانی اقدار کا اعلیٰ نمونہ ہو، وہ معاشرہ اخلاق حسنہ سے آراستہ ہو، وہ سماج میں کوئی کسی سے حسد نہ کرے، کوئی کسی کی غیبت نہ کرے، کوئی کسی کی چگلی نہ کھائے، کوئی کسی کے حق پہ ڈاکہ نہ ڈالے۔ حد سے شعور ہر عقل مند انسان کی یہ خواہش ہوتی ہے، کوئی بھی عقل مند انسان آپ کو اس کے برخلاف خواہش کرتے ہوئے نہ ملے گا۔ لیکن صرف چاہنے سے کچھ نہیں ہوتا ہے، چاہنے کے ساتھ ساتھ کوشش کرنے کی بھی ضرورت ہوتی ہے اسے وجود میں لانے کے لیے۔ کوشش بھی اس وقت برابر ہوتی ہے جب ایک سسٹم کے تحت، ایک نظام کے تحت صحیح سن اور صحیح جہت میں انجام دی جائے۔ ہر چیز کا سسٹم اللہ نے معین کیا ہے، تو اس مدینہ فاضلہ کے قیام کا سسٹم کون معین کرے گا؟ اس کے سوا کو اور نہیں ہے جو نظام کو معین کر سکے۔ کائنات کا سارا نظام اسی کا مقرر کیا ہوا ہے، تو یہ نظام اس کے سوا کو اور مقرر نہیں کر سکتا، اور جو نظام اس نے مقرر کر دیا اس میں تبدیلی ممکن نہیں۔ لن تجد سنت اللہ تبدیلا، لن تجد سنت اللہ تبدیلا۔ اگر تم کسی مقصد تک پہنچنا چاہتے ہو تو تمہاری ذمہ داری ہے کہ اس نظام اور سسٹم کو سمجھو جو اس نے مقرر کیا ہے، اور سمجھ کے اس سسٹم کو فالو کرو۔ وَأْتُ الْبُيُوتَ مِنْ أَبْوَابِهَا، گھر میں اگر داخل ہونا ہے تو دروازے سے داخل ہونا پڑے گا۔ تو سسٹم اللہ نے مقرر کیا ہے، نظام اللہ نے مقرر کیا ہے، اس نظام کو سمجھنا ہے۔ وہ نظام نہیں کیا، جب تک نظام کو نہ سمجھیں گے، جب تک نظام کی معرفت حاصل نہ کریں گے، اس وقت تک یہ خواب شرمندہ تعبیر نہیں ہو سکتا ہے۔ آج اگر مسلمان ملکوں میں، آج اگر مسلمان سماج میں، آج اگر مسلمان معاشروں میں اس کا الٹا نظر آتا ہے، تو وجہ یہی ہے کہ مسلمانوں نے نہ اس مکتب کو سمجھا، نہ اس الہی نظام کو سمجھا، نہ اس پر عمل کیا۔ ہے وہ نظام کیا ہے وہ سسٹم؟ اس نظام کو سمجھنا ہے، اس سسٹم کو سمجھنا ہے، اس کی معرفت حاصل کر کے اس کے مطابق اپنی زندگی کو ڈھالنا ہے۔ ابھی تو سماج کو سماج کہتے کسے ہیں؟ سماج کس چیز سے بنتا ہے؟ آپ کو بلڈنگ بنانا ہے تو بلڈنگ کس چیز سے بنتی ہے؟ جب تک اس کے اجزائے ترکیبی کو نہ سمجھیں گے، اس وقت تک بلڈنگ وجود میں نہیں آ سکتی ہے۔ بلڈنگ خود کوئی چیز نہیں ہوتی ہے، کچھ چیزوں سے مل کر کے بلڈنگ وجود میں آتی ہے۔ سماج کیا ہے؟ سماج کس چیز سے بنتا ہے؟ سماج کی تشکیل جو ہے یہ کنبوں سے ہوتی ہے، فیملی سے ہوتی ہے، خاندان سے ہوتی ہے۔ مختلف کنبے جب مل جاتے ہیں، مختلف خاندان جب مل جاتے ہیں، اسی کا نام تو سماج ہے نا۔ تو سماج کی تشکیل کنبوں سے ہوتی ہے، فیملی سے۔ اگر فیملی سالم نہ ہوگی تو کبھی سماج سالم نہیں بن سکتا۔ آپ نے جن اینٹوں سے، جس سیمنٹ سے، جس اسٹیل سے بلڈنگ کو بنایا ہے، اینٹیں ہی خراب ہے، سیمنٹ ہی خراب ہے، وہ لوہا ہی خراب ہے، تو بلڈنگ کہاں سے اچھی ہو سکتی ہے؟ اگر سماج کو آپ اچھا بنانا چاہتے ہیں، ابتدا خاندان سے کرنی پڑے گی، ابتدا فیملی سے کرنی۔ اگر کنبے سدھر گئے، اور سماج کس چیز سے بنتا ہے، کنبہ کس چیز سے بنتا ہے، فیملی کس چیز سے بنتی ہے؟ فیملی کی بنیاد پہ دو ہیں، ایک کا نام ہے شوہر، ایک کا نام ہے بیوی۔ زن و شوہر جو ہے یہ فیملی کی بنیاد ہے نا۔ بچے تو بعد میں جو ہے وجود میں آتے ہیں، پہلی چیز کیا ہے؟ زن و شوہر کا وجود، یہ فیملی کی بنیاد ہے۔ یہ بنیاد اگر صحیح رکھ دی گئی تو عبارت خشت اول، چن حد میں مار سوریا بھی ربر دیوار رکھا ہے. اگر بنیاد ہی غلط رکھ دی گئی ہے تو کبھی بھی عمارت کسی ہو ہی نہیں سکتی ہے. ایک صلوات پڑھیں گے محمد و آل محمد. اگر آئیڈیل سماج تشکیل دینا چاہتے ہیں تو اس کے لیے آئیڈیل خلوا تشکیل دینا پڑے گا. یہ نہیں ہو سکتا ہے فیملیاں کو فاسد ہوں, فیملیاں جو ہے جرائم میں ڈوبی ہوں, گناہوں میں ڈوبی ہوئی ہوں, خاندان کے اندر ایک دوسرے سے حسد, ایک دوسرے سے نفرت, ایک دوسرے سے کینہ پایا جائے, اور سماج جو ہے یہ مدینہ فاضلہ کا نمونہ بن جائے. یہ ویسے ہی ہے کیا جو ہو کر کے گیہوں کاٹنا چاہے, یہ ناممکن ہے. لہذا اسلام کے نظام اور سسٹم کو اگر سمجھنا ہے تو یہاں سے دیکھیں. اس خالق کائنات نے اپنی حکمت کے تحت نظام, پوری کائنات کا نظام کچھ ایسا بنایا ہے کہ کائنات بقا اور ارتقا, بقا اور ارتقا دونوں میں کائنات محتاج ہے جوڑے. کائنات کی بقا مسئلہ صرف انسانوں کا نہیں ہے, کائنات چاری چیزیں ہیں نا, یا جمادات ہیں کائنات میں, یا نباتات پیڑ پودے ہیں, یا حیوان ہیں, یا انسان ہیں. چاہے جمادات ہو, چاہے حیوانات ہو, چاہے نباتات ہو, چاہے انسان ہو, سب کے اندر جوڑا پایا جاتا ہے. سب کے اندر جوڑا. آج اسے سائنس نے بھی, سائنس کی تحقیقات نے بھی اس کو بنا کے پیش کر دیا. چھوٹی سی چھوٹی مخلوق ہو یا بڑی سے بڑی مخلوق, سب की चीज है, कुरान इस्तेहजा नहीं किया फकत इंसान का। वमिन कुल्ले शैइन खलकना ज़ौजैन लअल्लकुम ततज़क्करून, हमने हर चीज का जोड़ा पैदा किया है, शायद तुम सोच सको, शायद तुम्हें होश आ सके, शायद तुम समझ सको कि जो मखलूक होते हैं उनका जोड़ा होता है, जो खालिक होता है उसका कोई बदील और बिल्कुल नहीं होता। शरीक तो मखलूक का होता है, खालिक का कोई शरीक होता ही नहीं है। सलावत पढ़ेंगे मोहम्मद वाले इंसान भी उससे मुस्तस्ना नहीं है। बस फर्क यह है कि अल्लाह ने इन्हें जोड़ा बनाया और मजबूर कर दिया बनने पर। बहाव इंतकाल के लिए चाहे जमादार चाहे नबादार चाहे हैवानात में तफसील में नहीं जाना चाहता, मैं सारा लोग इसी में निकल जाएगा। इनको मजबूर पैदा किया, यानी इन्हें तो शादी करनी ही है, ऑक्सीजन और हाइड्रोजन को मिलना ही है पानी बनने के लिए, मफर नहीं है। इंसान को इख्तियार दे दिया, इंसान को इख्तियार दे दिया, अलबत्ता इख्तियार दिया तकवीनन तशरीअन नहीं। दो चीजें हैं, एक तकवीनी है यानी मजबूर है वहां के ऊपर, और एक तशरीअन है कानून को बना दिया। खुदा चाहता अकेले मत रहो, तन्हा मत रहो। चुनांचे कहीं पर इस रिश्ते इस दवाज को कायम करना जो है मुस्तहब मुअक्कद करार दिया और बाद हालात में वाजिब करार दे दिया। बाद हालात में वाजिब कर अजीब अल्लाह ने जितनी मखलूकात पैदा की है किसी को आजाद नहीं पैदा किया, कुछ ना कुछ जिम्मेदारी अल्लाह ने हर एक को दी है। अस्तिया के एटम जो सबसे छोटा बन रहा है, सबसे छोटी मखलूक, उससे ज्यादा छोटा तसव्वुर नहीं किया जाता। वहां पर भी इलेक्ट्रॉन और प्रोटॉन इनकी आपस में जो है जिम्मेदारियां हैं, ड्यूटीज हैं। उससे सबसे बड़ी चीज हम अगर देखें, चाहे जमीन को देखें, चाहे चांद को देखें, चाहे सूरज को देखें, अल्लाह ने हर एक को जिम्मेदारी दी है। जमीन की जिम्मेदारियों को जो काउंट किया गया, शुमार किया गया, 160 किस्म की जिम्मेदारी जमीन को अल्लाह ने, सूरज को अल्लाह ने, मैंने समझा जाता है सूरज साकिब है, सूरज हर सूरज में हरकत नहीं है, पता नहीं सूरज में भी हरकत है, एक नामालूम मंजिल की तरफ सूरज रवा दवा है। वो कुरान में इला के वशमसो तजली ले मुस्तकर उस वक्त बयान किया था। नबातात की जिम्मेदारी है, हैवानात की जिम्मेदारी है, इंसान को भी जिम्मेदारियां अदा की है। बस क्या फर्क यही है, वो मजबूर है हम आजाद। जो जिम्मेदारी अल्लाह ने सूरज को दे दी, अल्लाह सूरज उस जिम्मेदारी से इंकार नहीं कर सकता है। जमीन को जो जिम्मेदारी दे दी, जमीन उससे इंकार नहीं कर सकती है। लेकिन हम इंसानों के लिए कहा, इन्ना हदैना हुस्सबील इम्मा शाकरम इम्मा कफूरा, हमने तुम्हें जिम्मेदारी दे दी, जिम्मेदारियों से आगाह कर दिया, बता दिया, रास्ता दिखा दिया। अब तुम्हारी मर्जी है, हमारी बातों को मान के बंदे शकूर बन जाओ या नाफरमानी अख्तियार करके बंदे कफूर बन जाओ। यह अख्तियार हमें दे दिया, लेकिन जिम्मेदारी हर एक की है। सारी बातें हमारा मौजूद का जमादार है, नवादार है, मेहमाना हम इंसान के बारे में गुफ्तगु करने बैठे हैं। अल्लाह ने हर इंसान को तीन तरह की जिम्मेदारियां दी, हर इंसान को तीन तरह की जिम्मेदारी। एक जिम्मेदारी वो है जिसे हम इबादत से जानते, इबादी जिम्मेदारियां, यानी बंदे और खुदा का रिश्ता, बंदे और खुदा का रिश्ता। कि अगर बंदा इस जिम्मेदारी को अंजाम न दे तो दायरे बंदगी से खारिज हो जाएगा। दूसरी जिम्मेदारी इंसान की फर्दी जिम्मेदारी है। तीसरी जिम्मेदारी इज्तमाई जिम्मेदारी है। फर्दी जिम्मेदारी भी दो हिस्सों में बट गई, यानी अल्लाह ने जो जिम्मेदारी हमें हमारे अपने सिलसिले में दी, अपने बारे में कुछ ड्यूटी हमारी فردی ذمہ داری دو حصوں میں بٹ گئی، جسمانی ذمہ داریاں اور روحانی ذمہ داریاں۔ جسم کے سلسلے میں بھی ہمارے کچھ فرائض ہیں اور روح کے سلسلے میں بھی ہمارے کچھ فرائض ہیں۔ جسم کو معمولی مت سمجھیے گا، جسم ہے روح کی سواری، جسم روح کی سواری ہے۔ اگر سواری خراب ہو گئی تو سفر کیسے کرے گی؟ اگر سواری خراب ہو گئی سفر کیسے کریں گے؟ جسم روح جتنے کمالات کو حاصل کرنا چاہتی ہے، تمام کمالات کے حصول میں جسم کی محتاج ہے۔ آپ کسی یتیم کی مدد کرنا چاہتے ہیں، کسی مظلوم کی مدد کرنا چاہتی ہیں، وہ کیسے کرے گی؟ جسم کے بغیر تو ممکن ہی نہیں۔ اللہ جسم کو سالم رکھو، جسم کو پاکیزہ رکھو، جسم ایسا ہو کہ بیماریوں سے دور رہے، جسم کی جو ضروریات ہیں، جو خوراک ہے، جو غذا ہے، وہ اسے فراہم کرتے رہو۔ کیونکہ اگر جسم بیمار ہو گیا تو روزہ کیسے رکھیں گے؟ جسم اگر بیمار ہو گیا، کمزور ہو گیا، پھر نماز کیسے پڑھیں گے؟ نماز پڑھنے کے لیے جسم چاہیے، روزہ رکھنے کے لیے جسم چاہیے، حج کرنے کے لیے جسم چاہیے، مظلوموں کی مدد ذمہ داریاں ہمارے جسم کے تئیں اور کچھ ذمہ داریاں ہماری روح کے تئیں ہیں۔ اگر ہم نے اپنے روح کے سلسلے میں اپنے فرائض کو انجام نہ دیا تو روح بیمار ہو جائے گی، اور اگر زیادہ کوتاہی برتی تو روح مر جائے گی۔ اور جب روح مر جاتی ہے تو یہی وہ مقام ہے، انسان کبھی یزید بنتا ہے، کبھی شمر بنتا ہے، کبھی صدام بنتا ہے۔ جب روح مر جاتی ہے، جب روح مردہ ہو جاتی ہے، پھر انسان پر مردہ بنتا ہے۔ انسان تصور بھی نہیں کر سکتا کہ کیا ممکن ہے کہ 6 مہینے کا بچہ پیاسا ہونٹوں پہ زبان پھیرے اور جواب میں کوئی اسے تیر سر تک گلا چھینک دے۔ آج بیان کیے لوگ اس کو تصور بھی نہیں کر سکتے ہیں۔ بہت سے لوگ کہتے ہیں نہیں یہ قصہ کہانی ہے، ممکن نہیں، ہو کیوں نہیں سکتا ہے؟ جب روح مر جاتی ہے، قرآن کہتا ہے جب روح مر جاتی ہے تو انسان سب سے خطرناک مخلوق بن جاتی ہے، بھیڑیے سے بھی زیادہ خطرناک بن جاتا ہے انسان۔ ان شر الدواب عند اللہ الصم البکم الذین لا یعقلون۔ بدترین مخلوق، یعنی بھیڑیے سے بھی زیادہ خطرناک، اجدہے سے بھی زیادہ دنیا کی بدترین مخلوق قرار پا سکتے ہیں۔ صلوات پڑھیں گے محمد و آل
محمد۔
ایک ذمہ داری ہماری جو اللہ نے مقرر کی ہے، مجھے بعدی ذمہ داری ہے، نماز کا رکھنا، روزہ کا، نماز پڑھنا، روزہ رکھنا، حج بجا لانا، قرآن کی تلاوت، مناجات، دعائیں، یہ ہماری عبادی ذمہ داریاں ہیں۔ اور کچھ ذمہ داریاں ہماری ڈیوٹیز کیا ہیں؟ فردی ذمہ داریاں ہیں۔ فردی ذمہ داریاں بھی دو حصوں میں تقسیم ہو گئی، کچھ ذمہ داریاں وہ ہیں جن کا تعلق جسم سے ہے، کچھ ذمہ داریاں وہ ہیں جن کا تعلق روح سے ہے۔ اس کے بعد تیسری ذمہ داری جو ہے وہ ہے اجتماعی ذمہ داری۔ اجتماعی ذمہ داری بھی دو حصوں میں تقسیم ہو جاتی ہے، کچھ کا تعلق فیملی سے ہے، کچھ کا تعلق سماج اور معاشرے سے ہے۔ دو حصوں میں یہ ذمہ داریاں تقسیم ہو جاتی ہیں۔ عرض کیا میں نے کہ سماج فیملی سے بنتا ہے، فیملی کے سلسلے میں ہماری کیا ذمہ داری ہے؟ کچھ تو موٹی موٹی ذمہ داریاں ہیں جسے ہم سب واقف ہیں۔ ذمہ داری ہے بال بچوں کے کھانے، کپڑے، تعلیم، صحت، مکان، ان چیزوں کا، روٹی، کپڑے اور مکان کا انتظام کر دینا، ان سے تو سب واقف ہیں۔ لیکن الہی نظام میں جو ذمہ داریاں فیملی کے سلسلے میں ہماری معین کی گئی ہیں وہ اسی پر ختم نہیں ہو جاتی ہیں۔ یہ تو بڑی معمولی ذمہ داریاں ہیں، بہت چھوٹی ذمہ داری۔ سب سے بڑی ذمہ داری قرآن مجید کیا بیان کرتا ہے؟ فیملی کے سلسلے میں اگر فیملی تشکیل دی ہے، ان کا लो आज की दुनिया में जिम्मेदारी को ये सुनना चाहता, सब अपना हक सुनना चाहते हैं। मौलाना ये बताइए कि औरतों के राइट्स क्या हैं, मौलाना ये बताइए कि शौहर के हुकूक क्या हैं, मौलाना ये बताइए कि वालिदैन के हुकूक क्या हैं, ये कोई नहीं पूछता कि वालिदैन के फराइज क्या हैं, मौलाना ये बताइए कि बीवियों के फराइज क्या हैं, मौलाना ये बताइए कि शौहरों के फराइज क्या हैं। अरे तो जहां हक होता है वहीं फर्ज भी तो होता है ना, जिम्मेदारियां क्या है। एक शौहर की जिम्मेदारी अपनी बीवी और बच्चों के सिलसिले में क्या है, एक बीवी की जिम्मेदारी अपने शौहर अपने बच्चों के सिलसिले में क्या है, क्योंकि दोनों जिम्मेदार है, दोनों जिम्मेदार है, एक के ऊपर जिम्मेदारियों का बोझ सिर्फ नहीं है। अहम जिम्मेदारी जो कुरान बयान करता है, या अय्युहल्लज़ीना आमनू कू अन्फुसकुम वअहलीकुम कुछ देर इलाके वहां से भाग निकलेगा, लया मलाइकतुन गिलारुन सिदार ला याफून अल्लाह मा अमरहुम, अल्लाह ने जो चीज उनकी मुअय्यन कर दी है उससे जरा बराबर इहराफ नहीं करते, यफअलून मा युमरून, जिसका उन्हें हुक्म दिया गया है ये वही करते हैं, ये वही करते हैं। वहां चले गए तो वहां से निकलना मुमकिन नहीं, भाग नहीं सकते हैं। वो फरिश्ते वो हैं लहुम सवाउन मिन नार, उनके हाथ में लोहे के कुर्स हैं, जब भी कोई सर उभारने की कोशिश करेगा फरिश्ते उसी कुर्स सर पे बरसाएंगे। एक शख्स लोहारों के बाजार से गुजर रहा था, अचानक चीख मार के बेहोश हो गया। अब जब बेहोश हो गया तो पब्लिक इकट्ठा हो गई, हर एक अपनी अपनी अमल मिला रहा है। कोई कहता है इसको जो है ये जो मिर्ची की बीमारी है इसलिए बेहोश होकर गिर गया है, कोई चप्पल सुधार रहा है, कोई जूता सुधार रहा है। इतने में जनाब सलमान फारसी का वहां से गुजर हुआ, सलमान ने देखा कि जवान बेहोश होकर के जमीन में पड़ा है, भीड़ लगी हुई है। सलमान ने भीड़ को हटाया, उसके सरहाने गए, बैठ गए, उसके सर को उठा करके अपने जानों में रखा, पानी छिड़का, उसे होश आया। सलमान ने पूछा भाई क्यों बेहोश हो गए, क्या बात थी? सलमान से कहता है सलमान तो जब सलमान को अभी पहचान नहीं रहा है, कहता है कि वो भट्टी देख रहे हो लोहार को, ये जो है दुकान देख रहे हो? कहां देख रहा हूं, का भट्टी देख रहे हो? का भट्टी भी देख रहा हूं, का भट्टी में लोहार मैंने देखा कि भट्टी में लोहार ने लोहा डाला, थोड़ी देर के बाद उसने लोहे को निकाला, लोहा बिल्कुल लाल हो चुका था, दहक रहा था, दहकते हुए लोहे को बाहर निकाल के उसने हथौड़े बरसाने लगा। लोहार यही करते हैं ना, जब लोहा लाल हो जाता है हथौड़े बरसा करके जिस शक्ल में चाहते हैं उसे ढाल लेते हैं, जो औजार बनाना है बना लेते हैं। जब उसने लोहे को निकाला, निकालने के बाद हथौड़ा बरसाया तो मुझे कुरान की आयत याद आ गई, लहुम सवाउन मिन नार, मुझे ऐसा लगा कि मैं जहन्नम से सर निकालने की कोशिश कर रहा हूं, कि लोहार का लोहा नहीं है, फरिश्तों का कुर्स है जो मेरे सर पे बरस रहा है। ये देख करके मैं बेहोश हो गया। पहली ड्यूटी, पहली जिम्मेदारी क्या है वालदैन की? बच्चे से बहुत मोहब्बत है, बच्चे से बड़ा प्यार है सबको, अगर उनको शक शुभा नहीं होता है शायद ही कोई ऐसा सबके सुनना हो जिससे अपने बच्चों से मोहब्बत ना हो। बच्चों से मोहब्बत के तबके तहत आप जाके उनके लिए अच्छे से अच्छा कपड़ा खरीदते हैं, अपनी हैसियत के मुताबिक अच्छे से अच्छा खाना उनको देते हैं, लेकिन बच्चों से मोहब्बत का तकाजा क्या या ये नहीं है कि हम उन्हें उस रास्ते पर लगाए कि उस आदर्श जहन्नम से वो बच जाए, वो आदर्श जहन्नम से बच जाए। ये दुनिया तो बहरहाल गुजर जाएगी, अगर आपने ना खिलाया तो कोई और खिला देगा, भीख मांग के खा लेंगे। अलबत्ता शरीफ इंसान कभी इसको बर्दाश्त नहीं करता है, नहीं करना चाहिए, लेकिन जहन्नम जहां कोई रहम खाने वाला नहीं है, जहां कोई रहम खाने वाला नहीं है, हत्ता वो जगह है कि दुनिया में सबसे ज्यादा मोहब्बत अगर कोई किसी से कर सकता है वो कौन है? इसकी दिलो मोहब्बत होती है, मां है ना, मां है। औलाद कितनी ही प्रचलन क्यों ना हो जाए, कितनी ही नाफरमान क्यों ना हो, बाप मुमकिन है ये जो ना मां नहीं कह पाती, होता है ना कभी बाप ने खफा होकर बच्चे का खाना बंद कर दिया, आज से खाना तुम्हें तो नहीं मिलेगा, चुपके से मां जाकर के अपने हिस्से का खाना ला करके बच्चे को खिला देते, ये मेहरबान मां भी वहां पलट के ना पूछेगी। यौम तकतअतिल अस्बाब, कयामत को जगह है क्या ये सब रिश्ते नाते सब बोले, मां से ममता छीन देगा अल्लाह।
बेटा नमाज पढ़ लो, बेटा रोजे रखो, बेटी हिजाब इख्तियार करो, देखो बेटा ये बात मत कांटे पड़ गए हैं।
माँ वहां पानी की तो कहते तो अपना हिस्सा दे दिया करती थी, यहां तो वहां देखो वो कौशल है, वो तस्मीम है, वो सरसबील है। यही नहीं, जन्नतियों को तो इख्तियार है कि जहां से चाहे चश्मा निकाल दे। ममता वहां छीन देगा अल्लाह, अगर ममता रहे ममता तो अल्लाह ने यहाँ पर निजाम को कायम करने के लिए दिया था ना। अगर अल्लाह माँ को ममता न देता तो शायद ही कोई बच्चा जवान हो पाता। अगर माँ के दिल में ममता न होती शायद ही कोई बच्चा जवान हो पाता। दुनिया के निजाम चलाने के लिए ममता है, वहां अल्लाह ममता को छीन देगा। अगर ममता वहां भी देगा वो जन्नत में हाय हाय करना शुरू कर देगी। जब हाय वाय होगी भी जन्नत न होगी तो दुनिया हो जाएगी। वहां के अनुसम अहली को नारा अजीजों पर हमारे कारोबार में घाटा हो जाता है, कितना अफसोस होता है, कितना बालों को हार्ट अटैक हो जाता है ना। कुरान कहता है कारोबार में घाटा घाटा नहीं है, बिजनेस में घाटा घाटा नहीं है, फसल साल अच्छी नहीं हुई, उसे घाटा नहीं कहते। जॉब छिड़ गई है घाटा नहीं है, तनख्वाह कम हो गई है घाटा नहीं है, कारोबार बंद पड़ गया बंदा हो गया कारोबार, ये घाटा नहीं है। घाटा क्या है? घाटा ये है कि अगर हम अपनी औलाद को और खुद को आदर्श जहन्नम से न बचा सके। अला ज़ालिका हुवल खुसरानुल मुबीन, आशा घाटा इसी को कहा जाता है। एक सलावत पढ़ेंगे मोहम्मद वाले तरह से हम महफूज रख सकते हैं, किस तरह से अपने खानदान को, अपने मुर्दे को, अपने बच्चों को, अपने बेटों को, अपनी बेटियों को। हमारे बच्चों को काटा भी चुप जाता है तो हम बेचैन हो जाते हैं, हमसे बर्दाश्त नहीं होता है। अगर हमारे बेटे के पैर में, बेटी के पैर में काटा भी चुप जाए, सोचें कि क्या हश्र होगा, क्या आलम होगा उस वक्त, किस तरीके से कर सकते हैं। इसके लिए जरूरी यह है कि घर के अंदर कुछ चीजों का ख्याल रखा जाए। दो चीजें आदर्श करूंगा। पहली चीज, अगर अपनी फैमिली को आदर्श जहन्नम से बचाना, पहली चीज घर को याद खुदा से भर दे। बहिष्टी घर कौन है, जहन्नमी घर कौन है? बहिष्टी घर वो घर है जो याद खुदा से मामूल। देखिए इस्लाम ने मस्जिद में नमाज पढ़ने की बहुत आगे मगर ये भी ताकीद है कि वाजिब नमाजें घर में पढ़ो, मुस्तहब वाजिब नमाजें मस्जिद में पढ़ो, मुस्तहब नमाजें घर में पढ़ो। मुस्तहब नमाजें यहां पढ़ो, नवाफिल फराइज मस्जिद में, नवाफिल घर में, ताकि बच्चे देखते रहेंगे ना। घर याद खुदा से मामूर हो जाएगा। कौन घर खुदा की निगाह में साहिब इज्जत है? कुरान कहता है تجارت بھی کرتے ہیں, وہ بزنس بھی کرتے ہیں, وہ کاروبار بھی کرتے ہیں, مگر تجارت انہیں یاد خدا سے غافل نہیں کر دیتی ہے. بزنس میں مصروفیت بہانہ نہیں بنتی ہے نماز جماعت میں نہ آنے کا, کاروباری مصروفیت عبادت سے دور رہنے کا بہانہ نہیں بنتی. رجالون لا تلہیہم تجارت ولا بیع, تجارت و خرید و فروش انہیں یاد نمازوں کے قائم کرنے سے غافل نہیں کرتی ہے, زکات کے ادا کرنے سے غافل نہیں کرتی ہے. یہ خافون یومان کو اس دن سے ڈرتے ہیں, تتبدل فیہ القلوب والافواج, اس دن دل بھی پلٹ جائیں گے, دکھائیے بھی پلٹ جائیں گے. یعنی اس گھر میں خدا کی بھی یاد ہے اور قیامت کی بھی یاد ہے. جس گھر میں خدا کی یاد ہوگی قیامت کی یاد ہوگی, محال ہے اس گھر میں گناہ ہو جائے, محال تو پہلی چیز کیا ہے؟ یاد خدا. مولا کائنات حضرت علی ابن ابی طالب علیہ السلام उसके बाद फरमाते हैं वयबीहु लिअहलिस समावात कमा तबीहुल कबाओ कि वो लिअहलिल अर्द। जिस घर में कुरान की तिलावत होती है, जिस घर में अल्लाह को याद किया जाता है, वो घर आसमान वालों के लिए उसी तरह से चमकते हैं जैसे सितारे जमीन वालों के लिए चमकते हैं। उसके बाद मौला फरमाते हैं वल बैतुल लजी ला युक्रहु फीहिल कुरान, जिस घर में कुरान की तिलावत नहीं की जाती है, वला युकरुल्लाहु अज़्ज़ा वजल फी, उस घर में अल्लाह की याद नहीं होती, वहां क्या होता है, तकिल्लु बरकतो, उस घर की बरकत कम हो जाती है, वतहजुरुहुल मलाइका, उस घर को मलाइका छोड़ के चले तो अगर बच्चों को बचाना है आतशे जहन्नम से, अपनी जिम्मेदारियों को अंजाम देना है, फैमिली निजाम, फैमिली सिस्टम इस्लाम का कुछ समझ में आ रहा है, शादी कर लेना, बच्चे पैदा कर देना, बच्चे ना खिलौना है और ना शादी जो है जिंसी तस्कीन का जरिया है, ना बीवी जिंसी खिलौना है और ना बच्चे हमारे लिए खिलौना है, दोनों के सिलसिले में हमारी कुछ जिम्मेदारियां हैं। पहली चीज याद होता, दूसरी चीज कलकत्ता जब याद होता होगी दूसरी चीज कुछ बहुत आ जाएगी, लेकिन पहला अहमियत के पेशे से अर्ज करना है, घर के अंदर लड़ाई झगड़ा इख्तलाफ नहीं होना चाहिए, लड़ाई झगड़ा इख्तलाफ नहीं होना चाहिए, क्योंकि जिस घर जो घर लड़ाई झगड़े का मैदान बन जाएगा उस घर में अच्छे बच्चे तरबियत नहीं पा सकते, उस घर में सालिम बच्चे तरबियत, क्योंकि लड़ाई झगड़ा जहन्नमियों की अलामत है, जहन्नम की खासियत है वहदत व इत्तेहाद, जन्नत की अलामत है। अपने पास से नहीं करो, कुरान की आयत पेश करो, पेश करो, जिस घर में लड़ाई झगड़ा होता है दुनिया की भी हमेशा लड़ रहे हैं उसमें से, मसले बेकार है, क्यों, अरे इनको अपना हक चाहिए ना, किसी को अपना फर्ज अदा करने की फिक्र तो है ही नहीं, अरे ये तो जिंदगी में है ही नहीं, एक दूसरे से जड़ा हो रही, लड़ाई हो रही है, हदीस एक हदीस है जो आप लोगों ने सुना होगा, उसका कोई और माना समझा मैं किसी और जगह अर्ज करूंगा, हदीस है इन्नल ला तदखुलुल मलाइका फी बैतिन फीहिल कल, जिस घर में कुत्ते होते हैं वहां फरिश्ते दाखिल नहीं होते, सुना होगा फरिश्ते नहीं आते घर में, कुत्ता आ गया होगा, क्या मतलब है हदीस का, तो तीन माने हदीस का हो सकता है, ला तदखुलुल मलाइका फी बैतिन फीहिल कल, एक तो जाहिरी माना यही, जहां ये घी वाला कुत्ता जो है कुत्ते अगर घर में होंगे तो वहां पर फरिश्ते दाखिल नहीं होंगे, आज जो है मगरिब की तहजीब की तमीज में हमारे यहां भी कुत्ते आने लगे हैं, कुत्ते औलाद से ज्यादा भी अहल हो गए, हदीस हो गए, बताया इसको में हमारे यहां मना किया गया, रोका गया है। दूसरा माना, घर के मुराद ये घर नहीं है, ये घर कल दिल, जिस घर में घर से मुराद यहां पर शैतान है, जो घर बुरे अफकार की आमाजगाह बन गया है, जो दिल, उस दिल में रहमत के फरिश्ते दाखिल नहीं हो सकते, और तीसरी तीसरा माना इसका ये है, कुत्ते कुत्तों की खासियत क्या होती, वो कुत्ते इकट्ठा हो जाए तो लड़ेंगे ना, एक दूसरे पे हमला करेंगे, ला तदखुलुल मलाइका फी बैतिन फीहिल कल, जिस घर में मियां बीवी हमेशा लड़ने में मसरूफ रहते हैं उस घर में रहमत के फरिश्ते दाखिल ही नहीं होते, एक बचाना है उसके, क्योंकि लड़ाई और हमें घर कौन सा बनाना है, बहिश्ती घर बनाना है या जहन्नमी घर बनाना है, क्योंकि जहन्नमी घर में बहिश्ती बच्चे तरबियत नहीं पा सकते,
तुम्हारी जिम्मेदारी है कि तुमने यह गलती की। अरे अपनी गलती पर किसी की निगाह नहीं, न शौहर की निगाह अपनी गलती पर, न बीवी की निगाह। सब कोई मासूम, दोनों मासूम, वो अपने को मासूम समझ रहे, अपने को मासूम, वो उनको खताकार, उनको खताकार, बिल्कुल जहन्नम का मंजर है। कुरान की आयत सुने, कुल्लमा दखलत उम्मतुन लअनत उख्तहा, जहन्नम में जब भी कोई गिरोह दाखिल होगा तो ये अपने भाई बंधुओं पर लानत करेंगे, अपनी रोटी अपने से अपने भाई बंधुओं पर लानत करेंगे। हट्टा जब सब इकट्ठा हो जाएंगे, सब आ गए तो कालत उखरा हूं बेउला हूं, तो बाद में आने वाले जमात, पहले आने वाली जमातों के बारे में देख रहा बना हाउलाना, पहले पहले हमने अगर गुना किया तो हमारा जुर्म नहीं, गलती इनकी थी। वही ना, घर के अंदर शौहर कहता है बीवी की गलती, बीवी कहती है शौहर की गलती, कोई खुद भी गुमराह हो गए थे, औलाद को भी बर्बाद किया, इनके लड़ाई झगड़ों को देख करके औलाद भी बर्बाद हो गई। लड़ाई दो बातों का ख्याल रखना, बहुत पहली चीज बैंक की घर का बनेगा, घर या तो खुदा से मांगो, घर की बुनियाद को रकबे पे रखें, दुनिया की घर को बर्फ में नहीं। जब घर की बुनियाद रख रहे हैं, फैमिली तश्कील दे रहे हैं, गुरमे की तश्कील दे रहे हैं, किस चीज को निकाल, जितने हिंदुस्तान में तनख्वाह है ये मत रखना। अखबार में आजकल आता है इश्तिहार, जरूरत रिश्ता जहां होता है, लड़का कुवैत में काम करता है, उसके बाद छह हिंदुस्तान में उसकी तनख्वाह है, और अमेरिका में है, एक है ग्रीन कार्ड होल्डर है, नेशनलिटी नेशनलिटी के लिए जन्नत का परवाना है, जन्नत का परवाना है, लड़का गल्फ में काम करता है, रिश्ते तय हो गए। कभी मालूम किया कि उसका हालात क्या है, उसका किरदार क्या है, जिसका माश कहते हैं वो अफमन अशरफा दुनिया क्या वो बेहतर है जिसने अपनी बुनियाद और फाउंडेशन तकवे पर रखी है, अल्लाह के तकवे की बुनियाद पर जो है उसने अपनी फाउंडेशन रखी है, वो बेहतर है क्या वो बेहतर है जिसने हलाकत के किनारे जाकर के अपनी बिल्डिंग बना ली है, कौन बेहतर है? फरहार अभी बिना जहन्नम, जिस तरह की इमारतें बनाते हैं उनका अंजाम क्या है, औंधे मुंह जहन्नम में तो जाना है। घर की घर की बुनियाद जो रखे, फाउंडेशन जो रखे, वो तक्वा इलाही पर रखे, तब जाकर के वो समाज बनेगा, वरना लाख आपको ऐसा नसीहत करते रहे वो समाज बनने वाला, लाख चाहते रहे, लाख हासिल करते रहे। आखिरी बात है कि गुफ्तगू को खत्म कर, इस बात की कोशिश करें घर में लुकमा हराम ना आने पाए, दस्तरखान में लुकमा हराम ना आने पाए, पेट में बच्चों के लुकमे हराम ना जाने पाए, क्योंकि लुकमे हराम मारिफत की राह में सबसे बड़ा रोड़ा है, मारिफत की राह में सबसे बड़ा रोड़ा, इंसान पहचान नहीं पाता, मारिफत ही नहीं हो पाती। करबला में इमाम हुसैन ने उसकी तबीयत की थी, बार बार समझाया था ना, कभी रसूल का मामा पहन के आते थे, कभी रसूल की खबा पहन के आते थे, जो कोई हमेशा कि रसूल का मामा है, मैं कौन हूं। असर आशूरा जब वो सत्य आखिर के लिए इमाम हुसैन खेमे में आए हैं,
جناب زینا نے ایک سوال کیا، بھیا کیا آپ نے لوگوں کو بتایا نہیں کہ میں نواز رسول ہوں؟ بھیا کیا آپ نے انہیں بتایا نہیں کہ میں زہرا کی آغوش کا والا ہوں؟ کہا بہن کیوں نہیں، میں سب کہہ چکا ہوں، سب بتا چکا ہوں، کبھی کہ سمجھ میں کیوں نہیں آتا؟ عجب جواب دیا ماؤں سے فی بطونہم حرام، ان کے پیٹ حرام سے بھرے ہوئے ہیں، حرام لقمہ لقمہ حرام غذائے حرام، انسان کو حقیقتوں تک پہنچنے نہیں دیتی ہے، یہ اپنا اثر دکھا کے رکھتا ہے لقمہ حرام، یہ لقمہ حرام بھر لوگوں کے شکم میں، کہ علی اور فاطمہ ایک ایک کے دروازے پہ گئے تھے نا حضرت رسول کے بعد، جب علی کا حق چھنا ہے، جب زہرا کے پہلو پر دروازہ گرا ہے، ایک ایک جب تک فاطمہ زندہ رہی تب سے ہر جواب نہ دے گئی فاطمہ، ایک ایک کے دروازے پہ گئی ہے، حسین کو اپنے ہمراہ لے کر کے، رات میں بی بی کو ہمراہ لیتے تھے مولا حسنین کی انگلیاں پر لے کے، ایک ایک انصار ایک ایک مہاجر کے گھر جاتے تھے، کیا تم وزیر میں نہیں تھے؟ کیا تم نے رسول کو ہمارے حق میں فرماتے نہیں سنا؟ بات کسی سے انکار ہی کر جانے کا کتنا دن گزرا تھا، 18 وزیر 28 سفر کتنا دور ہے، 18 وزیر 28 سفر کتنے دن کا عرصہ ہے، 70 حسین کے ننھے ننھے بچے لتش لتش کے سدائے بلند کرتے رہے، کسی کی غیرت بیدار نہ ہوئی، یہ لقمہ حرام کا اثر تھا، شفیع پیغمبر کو اپنی آنکھوں سے دیکھ رہے ہیں، یہ لقمہ حرام کا اثر تھا کہ 6 مہینے کا بچہ اپنے سوکھے ہونٹوں پہ زبان پھیر رہا ہے، کیا کچھ نہیں کیا تھا عمر کو آگاہ کرنے کے لیے، عمر کو بیدار کرنے کے لیے، عمر کو ہوشیار کرنے کے لیے، حسین نے کون ایسا کام تھا جو نہ کیا؟ جس وقت حقیق ابن مظاہر کی قربانی پیش کی تھی اسی وقت ہوشیار ہو جانا چاہیے تھا، جس وقت اولو محمد کے جنازے اٹھ رہے تھے اسی وقت ہوشیار ہو جانا چاہیے تھا، عمر کو ہوشیار کرنے کے لیے، عمر کو بیدار کرنے کے لیے کیا کیا قربانی حسین ابن علی نے دی، تو کل میں نے اشارہ کیا تھا کہ وہ قربانی حسین نے دے دی اسے سوچ کے امام سجاد تڑپ جائے، جسے سوچ کے امام سجاد تڑپ جایا کرتے تھے، روایت کے جملے یہی تو ہے نا کہ جب پہلے شام سے چھوٹ کر کے مولا آئے ہیں، جب تک زندہ رہے اپنے بابا کو ہوتے تھے، اپنے بابا کا بابا کرتے، ایک دن امام کا چاہنے والا جس کا نام بنحال ہے امام کے پاس آ کے کہتا ہے مولا کب تک روئیے گا، مولا کب تک ماتم کیجیے گا، مولا کب تک آتو مارے گا، امام فرماتے ہیں بنحال تم نے میرے ساتھ انصاف نہیں کیا، عنایت فرما کہ ہم اپنے بہشتی فیملی بہشتی خاندان کی تشکیل کر سکیں. پالنے والے ہمیں توفیق عنایت فرما کہ ہمارے گھر تیری داد سے لبریز رہے. پالے رہا ہمیں توفیق عنایت فرما کہ ہمارے گھروں میں مہر و محبت و الفت کی فضا معبود مجھے واسطہ ہے محمد و آل محمد کا جو بیمار ہیں ان سب کو شفائے کاملہ جو مقروض ہیں ان کے قرضوں کو ادا فرما جو پریشان حال ہیں ان کی پریشانیوں کو دور فرما بار الہا جو بے روزگار ہیں انہیں حلال اور پاکیزہ روزگار معبود سکتے میں اہل بیت اطہار کی جو صاحب روزگار ہیں انہیں اپنے بے روزگار بھائیوں کی خبرگیری کی توفیق نہ ہے. معبود مجھے واسطہ ہے محمد و آل محمد کا جو بے اولاد ہیں انہیں نیک اور صالح اولاد بنائے صاحب اولاد ہیں انہیں اپنی اولاد کی دینی تعلیم و تربیت کی توفیق کرانا. بار الہا شیعان حیدر کرار کو اپنی حفاظت ان کے دشمنوں کو نیست و نابود فرما بار الہا مراجع کرام رہبر معظم کی حفاظت فرما بار الہا امام زمانہ کے ظہور میں تعجیل فرما کہ مطلب کا ظہور ہو تو ہمارے اعمال ایسے ہوں کہ ہم ان کے اصحاب و انصار میں شمار ہو سکے. اللہم عجل فی فرج مولانا صاحب الزمان وجعلنا